سے اسی قرآن سے وہ مہاجر لے ترق صلاح, اور یہ راہ گزر ہے, شاہراہ ہے, کس کی؟ صالح بندوں کے چلنے کی. وہ جو نیک اور صالح بندے ہیں ان کے چلنے کی شاہراہ ہے یہ قرآن. مولا فرما رہے ودوا ان لے سبا دہو داؤں, یہ ایسی دوا ہے جس کے بعد کوئی مرض رہتا ہی نہیں ہے. قرآن کے بارے میں دیکھیں, اور اب بتائیں گے جب سورہ کوثر تھوڑا سا آپ کے سامنے پڑھیں گے تو پھر آپ کو اندازہ ہوگا نا. مسئلہ یہی ہے نا کہ کسی نے کتاب کو تھام لیا ہے نا, اب اگلا جملہ کیا کہوں, لوگ ناراض ہو جاتے ہیں. حالانکہ اللہ کے رسول نے فرمایا لن يفترقا حتى يردا علی الحوض, انہیں کوئی جدا کر ہی نہیں سکتا. یہاں پبلک کا زور ہے کہ جدا کر دو, کتاب کسی کی ہے, اہل بیت کسی کے نہیں, کیسے جدا کر سکتا؟ جہاں بھی اہل بیت ہوں گے وہیں قرآن ہوگا بھائی. اہل بیت قرآن کے بغیر نہیں ہے, قرآن اہل بیت کے بغیر نہیں رہے گا, اور جہاں بھی قرآن ہوگا وہاں اہل بیت. لہذا ہر دو گروہ دھوکہ کھا جائیں گے, وہ بھی دھوکہ کھا جائے گا جس نے قرآن کو چھوڑ دیا, وہ تو دھوکے میں ہے ہی جس نے اہل بیت کو چھوڑ دیا. صلوات بھیجیے محمد آل محمد پر, ٹھیک ہے. آئیے وَنُورًا لَيْسَ مَعَهُ ظُلْمَةٌ, اور یہ وہ نور ہے جس کے ساتھ تاریکی ہے ہی نہیں, نور ہی نور ہے قرآن. قَدْ جَاءَكُم مِّنَ اللَّهِ نُورٌ وَكِتَابٌ مُّبِينٌ, اس پہ انشاءاللہ بات کریں گے اگر آج موقع مل گیا آج, ورنہ تو کل بات کریں. تو سمجھ میں آئے کہ قرآن کیا ہے. کیوں اہل بیت جانتے ہیں کہ ہمارے نام پہ کچھ لوگ دور ہونے کی کوشش کریں گے, کچھ لوگ مومنین, سب مومنین کی بات نہیں کر رہا, کچھ لوگ کوشش کریں گے کہ ہمارے ہی نام پہ قرآن سے تھوڑی سی دوری, تھوڑی سی زیادہ نہیں, تھوڑی سی دوری اختیار کرنے کی کوشش کریں گے. نہیں, خبردار خبردار, ہم بھی ملیں گے تو قرآن میں ہی ملیں گے. اہل بیت کہاں سے ملیں گے؟ اہل بیت کے فضائل ایک میں پڑھوں, ایک اللہ بیان کرے, فرق ہوگا کہ نہیں ہوگا؟ تو عزیزو یاد رکھنا کہ اہل بیت کے فضائل سب سے زیادہ جہاں ملیں گے, یا یوں کہوں کہ اللہ نے جتنا قصیدہ اہل بیت کا پڑھا ہے کون پڑھ سکتا ہے بھائی؟ اہل بیت کا جتنا بڑا قصیدہ قرآن مجید میں. قرآن سے اس لیے دوستی کرنا پڑے گی کہ آپ یقین رکھیے کہ ہر صفحے میں کہیں نہ کہیں علی و آل علی چھپی ہوئی ہے. نکالنے والی آنکھیں چاہیے. 500-600 آیات تو لوگ نکال ہی چکے ہیں, یہ انسان نے نکالی ہے, اور ابھی پتہ نہیں دنیا چلتی رہے گی کون کون سی آیات کے پیچھے کون کون چھپا ہوا ہے. آئیے اب آپ کو لطف آئے گا جو مطلب ہم آپ کے سامنے پیش کرنے جا رہے ہیں انشاءاللہ. بلند آواز سے صلوات بھیجیے محمد آل محمد پر. سب سے چھوٹا سورہ, اب دیکھیے اس چھوٹے سے سورے میں کیا کیا کمالات چھپے ہوئے. جو کمالات ہیں وہ میں نہیں بیان کر سکتا سارے, یہ بھی بتا دیا آپ, میں کوئی دعویٰ نہیں کر رہا کہ سارے کمالات کو میں جانتا ہوں, وہ اللہ جانتا ہے, اس کا رسول جانتا ہے, معصوم جانتا ہے. لیکن ڈھونڈنے والے جہاں تک جائیں گے اس ایک سورے میں نہ معلوم کیا کیا چھپا ہوا ہے. ان شانیہ کا ہو, بسم اللہ الرحمن الرحیم, ان آتے نا کل کوثر, سنتے رہتے نا, بے شک حبیب ہم نے آپ کو کوثر عطا کیا. ہمارے دوستوں نے تفسیر کی کہ کوثر سے مراد حوض کوثر ہے, نہر کوثر ہے نا. ایک عجیب بات, وہ بھائی پوری جنت کس کی ہے؟ یہ پورا عالمین کس کے لیے خلق ہوا؟ قرآن ہی تو فرما رہا ہے وما ارسلناک الا رحمت لل, رحمت علت ہے, عالمین معلول ہیں, اس رحمت کی وجہ سے عالمین کی بقا ہے, پورا عالمین رسول کا ہے. اس میں یہ کہہ دینا کہ کوثر آپ کو دیا, سوال ہے نا, ہم نے آپ کو کوثر دے دیا تو باقی جنت کہاں گئی؟ جنت میں ایک ہے کوثر, جنت میں ایک حوض کوثر ہے نا, یا نہر کوثر جو بھی کہہ لیجیے آپ, وہ ایک ہے نا, تو وہ دے دیے رسول کو, باقی بات بنتی نظر نہیں آتی نا, بات بنتی نظر نہیں آتی. آئیے اب یہ کوثر اتنی بڑی چیز ہے, اتنی بڑی چیز ہے کہ اس کے لیے آپ عبادت بھی کرتے رہیے اور قربانی بھی دیتے رہیے. اتنا شانے کا اتنا آتے نا کل کوثر کے بعد کیا ہے؟ فضل لے لے رب کا, اپنے رب کے لیے عبادت کیجئے, نمازیں پڑھتے رہیے اور قربانی بھی. اب قربانی کی تفصیل آپ سنتے تھے, ونہر نہر جو کیا جاتا ہے وہ اونٹ کو کیا جاتا ہے, اس میں کاٹا جاتا ہے نا گلا, نہر جس سے خون بہتا ہے فوارے کی طرح نکلتا ہے. ایک صلوات عنایت فرمائے, دو گھٹ پانی, اللہ صلی اللہ محمد و آل محمد. یہ مطلب آپ کہ میں نے پہلے کل بھی عرض کیا تھا, وہ مطالب سے آپ کا وقت نہیں لوں گا جو آپ مطالب آپ سنتے رہتے ہیں. تیسری آیت جو ہے نا, ان نشانیہ کا حول, بے شک حبیب آپ کا دشمن ابتر ہے. بھائی سورہ کوثر میں تینوں آیات میں تناسب ہونا چاہیے نا, ایک تناسب تو ہونا, تو بھائی کوثر دے دیا بہشت میں آپ کو, ایک حوض کوثر دے دیا, اس کوثر کی وجہ سے آپ نماز بھی پڑھیے قربانی بھی دیجیے, اس کوثر کی وجہ سے آپ کا دشمن ابتر. سمجھ میں نہیں آ رہی نا بات. دیکھیے میں آپ کو بڑی آسانی سے آپ کے سامنے, بچوں کے سامنے, جوانوں کے سامنے مطلب پیش کر رہا ہوں, بات بنتی نہیں. ابتر, اچھا سب یہ کہتے ہیں کہ ابتر جواب ہے, وہ آس ابن وائل اور اس کا بیٹا اور اس کے خاندان کے لوگ آپ کو تانا دیتے تھے, اور سب سے زیادہ اذیت جو ہوتی تھی رسول کو پتھروں سے نہیں ہوتی تھی, پتھروں سے لگنے والے زخموں سے نہیں ہوتی تھی, یہ زبان کا جو زخم ہے یہ انسان کے لیے بڑا ہوتا ہے. اللہ جانتا ہے کہ میرے حبیب کو اس تانے سے بڑی اذیت ہوتی ہے. ابتر جانتے ہیں نا, ابتر یعنی مقطوع النسل, جس کی نسل آگے نہ چلے اسے کہتے ہیں ابتر. لفظی ترجمہ میں نہیں کر رہا, حالانکہ لفظی ترجمہ عربی کا ہی ہے پہنچے. اب چلیے بتا دیتے ہیں آپ کو, کوئی حرج نہیں کیونکہ قرآن نے استعمال کیا ہے. ابتر اس جانور کو کہتے ہیں دمبریدہ, وہ جانور جس کی دم کٹی ہوئی. اب لیکن عربوں میں یہ اس کے لیے استعمال ہوتا تھا جس کی اولادیں نرینہ نہ ہو, جس کی اولادیں نرینہ نہ ہو یعنی اس کا کوئی بیٹا نہ ہو, آگے نسل نہیں چلے گی نا, تو اسے تانا دیتے تھے ابتر ہے, ابتر ہے, مقتوع النسل. اب سمجھ میں آ گیا پورا لفظ, کیونکہ کہیں آپ ابتر کا وہ معنی پڑھیں تو کہیں مولانا نے تو کچھ اور کہا تھا, یہاں تو کچھ اور لکھا ہوا ہے. تو میں نے ساری تشریح آپ کے سامنے کر دی لفظ کی کہ ابتر مقتوع النسل, ٹھیک ہے نا بھائی. پروردگار فرما رہے آپ کا دشمن مقتوع النسل ہے, تو بھائی کوثر کے کوئی تناسب تو ہونا چاہیے نا. نہیں سمجھ میں آئے گا جب تک ابتر کی تشریح نہ ہو, سارا مطلب چھپا ہوا ہے اس ایک لفظ ابتر, اس ایک ابتر. ابتر کی تشریح ہو جائے کبھی بھی دھوکہ نہیں کھائے گا کوئی کہ کوثر کون ہے اور کیا ہے. ابتر تو سمجھ میں آ جائے نا, ورنہ تو یہ جھگڑا رہے گا. ہم کہیں گے خیر کثیر, ہم کہیں گے اولاد کثیر, ہم کہیں گے معصوم کونین کے لیے آئی یہ بات, وہ کہیں گے نہیں کوثر تو حوض کوثر ہے, نہر کوثر ہے, جامع کوثر ہے, یہی کہیں گے نا. تو ابتر میں ہے سارا مطلب چھپا ہوا. ابتر کا مطلب واضح ہو گیا, روشن ہو گیا, سارے مسئلے حل ہو گئے. یہ ہے قرآن, ان نشانیہ کا ہوا ابتر. بس حبیب آپ کا دشمن ابتر, ابتر ہے مقتوع النسل, حضور کا بیٹا نہیں. وہ ان کے تو بہت بیٹے ہیں, ان سب کے بیٹے ہیں, کسی کے آٹھ بیٹے, کسی کے دس بیٹے, کسی کے بارہ بیٹے. بیویوں کو کوئی تعداد نہیں لیا تھا, بیٹوں کے لیے شادیاں کیے جاتے تھے, شادیاں کیے جاتے تھے زمانے جاہلیت میں. پروردگار کا وعدہ ہے کہ آپ کا دشمن ابتر, آپ کا دشمن ابتر, آپ نہیں. چلیے مثال دیتے ہیں آپ, رسول سے جن لوگوں نے دشمنی کی, بدر سے لے کر آج تک کی بات کر لیجئے, جس نے بھی دشمنی کی, ابو جہل اور ابو جتنے ذہن میں آ رہے ہیں رکھ لیجئے سارے, آپ کے اوپر چھوڑ دیا میں نے, ٹھیک ہے نا, رکھ لیے جو جتنے رکھ لیا, ان کی اولادیں تھیں کہ نہیں تھی. چلیے اور آسان کریں آپ کے لیے, جو آل رسول سے جنگ کرتے رہے ان کی اولادیں تھیں کہ نہیں تھیں. چلیے اور آسان کروں آپ کے لیے, کربلا میں آ جائیے, کم سے کم کہتے ہیں, کم سے کم, میں زیادہ نہیں بتا رہا, کم سے کم جو مورخین نے لکھا, ابن سعد کے لشکر کی تعداد لکھی ہے 30,000. کتنی لکھی ہے؟ 30,000, ورنہ تو زیادہ بھی ہے, 70,000 بھی ہے, اس سے بھی زیادہ ہے. ہم اس بحث میں نہیں پڑ رہے, یوں کہیے کہ ہزاروں کا لشکر, توجہ ہے نا آپ کی, ایک مسئلہ ہمیشہ کے لیے حل کر کے جائیں گے آپ کا انشاءاللہ. آج ہزاروں کا لشکر حسین کے مقابلے پر آیا. کیا امیر مختار نے سب کو مارا؟ سب تو نہیں مارا. نہ معلوم کتنے امیر مختار سے پہلے مر گئے، کتنے بچ گئے. اچھا، امیر مختار نے سب کو مار بھی دیا، فرض کر لو، کیا ان کے بچوں کو بھی مارا؟ مارا نہیں مارا نا، کہاں مارا بچوں کو؟ بچوں کو نہیں مارا، بچے باقی رہے، نسلیں چلی کہ نہیں چلی؟ بس شمر کو مارا، اس کے بچوں کو تھوڑی مارا. حرملہ کو مارا، اس کے بچوں کو تھوڑی مارا. خولی کو مارا، اس کے بچوں کو تھوڑی مارا. کہاں گئے سب؟ کدھر گئے سب؟ ابتر حضور، میرے حبیب، آپ کا دشمن مقتول نسل ہے. اولادیں ہونے کے باوجود کسی کی جرت نہیں ہوگی اپنا شجرا جوڑ لے ابن زیاد کے ساتھ. اپنا شجرا جوڑے یزید کے ساتھ، اپنا شجرا جوڑے ابن سعد کے ساتھ، اپنا شجرا جوڑے شمر کے ساتھ، خولی کے ساتھ. اب سمجھ میں آ گیا؟ حبیب، ہونے دیجئے ان کی اولادیں. یا میں کہہ رہا ہوں کہ مقتول نسل یعنی ہمیشہ چھپائیں گی اولادیں، کسی میں ہمت نہیں ہوگی کہ بتائے میرا دادا ابو جہل تھا. آسان ہو گیا مطلب؟ اب سمجھ، کہاں گئے دشمنان اہل بیت؟ کیا ان کی اولادیں نہیں تھیں؟ تھیں کہ نہیں؟ کسی میں ہمت ہے جوڑو نا اپنا شجرا یزید کے ساتھ، جوڑو نا شجرا اپنا قاتلان حسین کے ساتھ. اگر کسی کو معلوم بھی ہے تو نہیں جوڑتا. یہ تو ہماری آنکھیں ہیں جو آج بھی پہچان لیتی ہے کہ کہاں کہاں چھپے ہوئے ہیں. یہ تو مومن کی آنکھیں ہیں جو پہچان لیتی ہے اعمال کے ذریعے، افعال کے ذریعے، کہ کہاں کہاں یہ شجرے نظر آ رہے ہیں. نظر آتے ہیں نا کبھی کبھی بھونکتے ہوئے اہل بیت کے خلاف. تو جتنے اہل بیت کے خلاف بھونکتے ہوئے نظر آئے، سمجھ لیجیے کہ پیچھے وہی ہے، وہی باپ دادے ان کے. سمجھ میں آ گئی بات؟ ان شان کا ہو ابتر، یہ آپ کو تانا دیتے ابتر ہونے کا. آپ سمجھ میں آئے کہ آپ کو کیا دے رہا ہوں؟ آپ کو میں خیر کثیر دے رہا ہوں. بیٹوں سے نسل نہیں چلتی، میں آپ کو وہ خیر کثیر دے رہا ہوں، وہ عمل صالح دے رہا ہوں، وہ کردار دے رہا ہوں، وہ کریکٹر دے رہا ہوں، وہ نور دے رہا ہوں، وہ ہستی دے رہا ہوں، کہ اس کی اولاد قیامت تک اولاد رسول کہلائے گی. کون ہوا مختون نسل؟ کون ہوا ابتر؟ آج بھی اولاد فاطمہ اولاد رسول کہلاتی ہے نا، مانے نہ مانے، احترام کریں نہ کریں، قتل کریں، جو کچھ بھی کریں، لیکن جانتے ہیں کہ جہاں بھی سید کا لفظ آیا، آل رسول، اولاد رسول. اب سمجھ میں آ گیا ابتر کا مطلب؟ اس لیے ملک الزلال حیران تھا کہ یہ کلام کس کا ہے، یہ انسان کا کلام نہیں ہے. محاذا کلام البشر. ایک کوثر کا جواب نہیں لا سکتے تھے، کیونکہ کوثر میں اتنے رمز چھپے ہوئے. کون ہوا ابتر؟ کون ہوا مختون نسل؟ کہ اولاد ہونے کے باوجود شرمندگی. اس لیے کہتے ہیں کہ اعمال اچھے چھوڑ کے جاؤ، ایسے نہ چھوڑ کے جاؤ کہ اولاد کو شرمندگی ہو کہ ابا کیا کرتے تھے، کیا بتاؤں. ہے نا؟ آپ ہماری آپ کی بات نہیں، ہم تو عام لوگ ہیں، چھوٹے سے لوگ ہیں. میں تو بڑوں بڑوں کی باتیں کر رہا ہوں، ان پر بھی وقت آنے والا ہے اور بہت جلدی آنے والا ہے. ان کے بچے بھی بھاگیں گے، چھپیں گے کہ بھیا کس کو بتائیں، کون تو ہمارا دادا، کس خاندان سے ہمارا تعلق ہے. اور کچھ لفظ ہیں جو ڈکشنری میں اپنے معنی بدلنے والے ہیں. کسی کو کہہ دو ہٹلر ہو گیا جان کو، تو کیا سمجھیں گے لوگ؟ کہ بھائی چمٹ گیا خامہ خامے، چھوڑ نہیں رہا، پیچھا نہیں چھوڑ رہا. حالانکہ ہٹلر کا معنی تو یہ نہیں ہے، ہٹلر کا معنی تو یہ نہیں ہے، لیکن اس نے ایک مفہوم پیدا کر لیا نا، ایک مفہوم پیدا کر لیا. بھائی اچھا یا برا، میں اس سے بحث نہیں کر رہا. وہ جو عام معاشرے میں مفہوم ہے وہ پیدا ہو گیا. कैसे आदमी को जो जिद्दी अड़ जाए, आपकी जान ना छोड़े चिमट जाए, मुसीबत बनेगा, ढिलर हो गया जान को, कहते नहीं कहते? हालांकि वो अच्छा या बुरा मैं उसकी बात ही नहीं कर रहा, मैं कह रहा हूं मफहूम हो गया। अब ऐसे ही कुछ लफ्ज डिक्शनरी में माना बदलने वाले हैं, याद रखिएगा, बदलने वाले। कुछ अरसे के बाद अगर आपने किसी को कह दिया ना शरीफ, तो कहेगा तू शरीफ, तेरा बाप शरीफ, तेरा दादा शरीफ। हालांकि शरीफ तो अच्छी चीज है, शरीफ होना अच्छी चीज नहीं है, लेकिन ये कुछ, मैंने कहा ना, कुछ अल्फाज अपने माना बदल देंगे कुछ अरसे के बाद। कुछ अरसे बाद अगर आपने कहा तुम बहुत शरीफ होगा, तू शरीफ होगा, तेरा बाप शरीफ होगा, भाई समझ में आ रही है मेरी? अब पहुंच गया नहीं पहुंच गया पैगाम? इंशाल्लाह जरूर पहुंच गया। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, समझ में आ रही? कौमों की खयानत अल्लाह माफ नहीं करता, कौमों से जो खयानत करे। इनफरादी गुनाह का मामला उसका और बंदे का मामला है, हम कोई फैसला फतवा नहीं लगा सकते ना, वो अल्लाह है, ना मालूम कब किसकी कौन सी खूबी पसंद आ जाए ना, हम क्यों किसी पर कोई फतवा, या हमारे यहाँ इतना आसान नहीं है फतवा लगा देना, दूसरी जगह ठग से फतवा लग जाता है, हमारे यहाँ नहीं इतना आसान। लेकिन कौमों की खयानत अल्लाह माफ नहीं करता, कौमों से जिसने खयानत की, फिरौन ज़र्बुल मसल बन गया, नमरूद ज़र्बुल मसल बन गया, यजीद ज़र्बुल मसल बन गया, इब्ने ज़ियाद ज़र्बुल मसल बन गया, बन गया ना, मफहूम पैदा कर, किसी की जरूरत नहीं, मफहूम जहां वो नाम आएगा मफहूम सामने रहो, हो ये है, ये फला है, ये फला है, ये फला है, समझ में आ रही है बात? बस अबतर अबतर अबतर। औलाद की कसरत पे कभी गुमान ना करो, घमंड ना करो, ये तुम्हें कोई फायदा नहीं पहुंचाने वाले। अलमाल वल बनून जीनतुल हयात दुनिया वल बाकियात सालेहात खैरुन इंदर रब्बे का सवाबन व खैरुन अमला। माल और औलाद, माल और बेटे तो दुनियावी जिंदगी का सामान है, अच्छी बात है, जिसकी ज्यादा औलाद है बहुत अच्छी बात है, लेकिन क्या समझते हो बाकी रह जाने वाली क्या चीज है? अगर ये औलाद की सही परवरिश ना हुई तो क्या होगा? यही उल्टा पड़ गया, यही उल्टा पड़ गया। बाकी रह जाने वाली चीज तुम्हारा अमल साले, दुनिया में जितने भी मशहूर आदमी नेक हो या बद, अच्छाई में मशहूर हो या बुराई में, वो औलादों पर नहीं चले, अपने अमल पर चले। सुकरात के बेटे का नाम कोई जानता है तो बता दो भाई मुझे, कितने बेटे थे उसके? अपनी जात, इसमें इस्लाम और कुफ्र की बात नहीं है, बात है इंसानियत की खिदमत की। जिसने भी काम किया वो अपने काम की वजह से जिंदा है, औलादें कब तक जिंदा रखेंगी? तीन नस्ल, चौथी नस्ल, या बच्चों से पूछ लीजिए अपने परदादा का नाम बता दो, मैं देखता हूं कितनों को याद है परदादा का नाम, खत्म हो गए ना वो परदादा जो सोच रहा था मेरी नस्ल चलोगे, बच्चों को पर पोतों को कुछ पता ही नहीं, उसके पांचवी छठी में जाके तो बिल्कुल ही घूम, यही है ना औलाद से पांच छह नस्ल। लेकिन अगर काम करके गए, कौम की खिदमत करके गए, मिल्लत की खिदमत करके गए, दीन की खिदमत करके गए, तो कोई ये नहीं पूछेगा इसके बेटे कितने थे। अल्लाह उसके नाम को जिंदा रखता है, कयामत तक जिंदा रखता है। ख्वाजा नसीरुद्दीन तूसी, शेख अबू जाफर तूसी, अल्लामा हिल्ली, शहीद अव्वल, शहीद सानी, बताओ उनकी औलादों के नाम, औलादें थी कि नहीं थी? लेकिन नहीं, वो जानते थे कि जिंदा रहने के लिए बेटों का होना जरूरी नहीं, जिंदा रहने के लिए अमल सालेह का होना जरूरी है। जिंदा रहने के लिए अमले सालेह का होना जरूरी है। एक अबतर कैसे मालूम हो गया हमें कि क्या है ये अबतर? अब मालूम हुआ कि फातिमा कौन, कल भी मैंने जिक्र किया था और आज भी यही जिक्र करना चाह रहा हूं। एक इशारा मैंने आपको दिया था ना कि गिनती पूरी नहीं की है माज अल्लाह अल्लाह ने कि 12 इमाम हो, 14 मासूम हो, गिनती थोड़ी पूरी की। जिस नूर की जरूरत है उसी को खल्क किया, हर जमाने एक नूर की जरूरत है। क्यों जरूरत है? कज्जाकुम मिन अल्लाह नूर व किताबुम मुबीन। अगर आज मतलब पूरा भी नहीं हुआ ना तो इंशाल्लाह शुरू कर देते हैं, कल इसको पूरा करेंगे मतलब को, क्योंकि आप जानते हैं पहले अशरे की मजालिस में ना वक्त को बड़ा बार बार घड़ी देखना पड़ती है, सिर्फ इसलिए कि और भी प्रोग्राम एक के बाद एक, एक के बाद आपको भी दूसरी मसरूफियात होती हैं, तो इसलिए आप महसूस ना कीजिएगा अगर मैं बार बार घड़ी देखता हूँ तो मेरी मजबूरी है पहले अशरे में। बाकी आप पढ़ाएंगे मैं चार चार घंटे पढ़ दूंगा, बेफिक्र रहिए आप। सलावत भेजिए मोहम्मद आले मोहम्मद इंशाल्लाह। अल्लाह की तरफ से दो चीजें आपके पास आई हैं, तजाकुम मिनल्लाह नूरुम व किताबुम मुबीन, एक नूर और एक किताब। नूर अलग है ना भाई, किताब अलग है भाई। नूर से मुराद क्या है, हमारे बिरादरान ने उसकी तफसीर की कि नूर से मुराद पैगंबर खत्मी मर्तबा सल्लल्लाहु अलैहि। चलो भाई मान सलवात भेजिए मोहम्मद आलिफ। चलिए मान लिया, थोड़ी देर के लिए मान लिया, फर्ज कर लिया भाई नूर से मुराद, हमें कोई शक नहीं क्योंकि हम तो सीधी सीधी सी बात जानते हैं कि अना अव्वलुना मोहम्मद वना औसतुना मोहम्मद वना आखिरुना मोहम्मद वना कुल्लुना, हमें कोई परेशानी नहीं। हमारे लिए मोहम्मद की फजीलत भी 14 मासूमीन में सबसे ज्यादा है। चलो आप वही मान लो, हम वहीं से मतलब निकाल के आपके हवाले कर देंगे, हम वहीं से हुज्जत कायम कर देंगे, इत्मीनान रखिए इंशाल्लाह। पैगंबर नूर, चलो इतना तो आपने माना कि कुरान में पैगंबर को नूर कहा गया। क्या कहा गया, तो कम से कम एक झगड़ा तो खत्म कर दीजिए ना नूर वाला, क्योंकि दो चीजें हैं, नूर आया है और किताब। खुदा किताब तो नूर नहीं है ना, अतफ है ना, जाकुम मिनल्लाह नूर व किताब मुबीन, नूर और किताब। नूर का बयान किताब नहीं है, ये वाव वावे आतिफा है। जो थोड़ी सी भी अरबी जानता है, सिर्फ उन्होंने पढ़ी उसको मालूम है कि वाव वावे आतिफा है, ये और ये वाव आतिफा है, वाव बयान के लिए नहीं है, यानी उसकी तफसीर के लिए नहीं। बाज़ औक़ात एक लफ्ज दूसरे लफ्ज की तफसीर करता है भाई, उसको बयान भी कहते हैं, उसको हाल भी कहते हैं, उसको तफसीर भी कहते हैं, लेकिन यहाँ वाव आतिफा है। नूरुम व किताबुम मुबीन, नूर भी आया और किताबे मुबीन। अब जैसे मुबीन इसी किताब को बयान कर रहा है ना, ये उसके साथ किताब मुबीन, नूर व किताब मुबीन, नूर अलग किताब अलग। नूर क्या है भाई, अली से बचने के लिए कह दिया गया पैगंबर की जात। चलो हमने मान लिया, हमने मान लिया, क्योंकि हमारे लिए कोई फर्क नहीं पड़ता इस बात से, हम जानते हैं कि मोहम्मद की फजीलत अली की है, अली की फजीलत मोहम्मद की है, हमारे लिए हमें कोई फर्क नहीं पड़ता। इसीलिए हम सबके फजाइल जब पढ़ते हैं तो खुल के पढ़ते हैं, हमें कोई फर्क नहीं पड़ता। नूर क्यों आया भाई, किताब के साथ नूर, तो ये तो तय हो गया ना कि दो चीजें आई, एक किताब यानी कुरान और दूसरा नूर। क्यों भाई, नूर की जरूरत है ना पढ़ने के लिए, किताब ऐसे रख दिया कौन पढ़ेगा, पढ़ सकता है कोई, आप अपनी कोई किताब पढ़ के बता दीजिए अंधेरे में। चलिए रोशनी भी हो तो कैसे पढ़ेंगे बगैर उस्ताद के, आपकी मादरी जबान उर्दू है और उर्दू में आपको केमिस्ट्री की किताब दे दिया कि लो भाई उर्दू में है पढ़ लो, पढ़ लेंगे तो भाई हम तो मैंने समझ ही नहीं रहा क्यों भाई तुम्हें उर्दू नहीं आती क्या, आती है उर्दू। तो अगर जबान के ऊपर मामला मौकूफ होता तो जितने अरब के बुद्धू जाहिल थे सभी आलिम होते, क्योंकि कुरान अरबी में आया, कुरान की जबान में आया तो सारे आलिम होते हैं, वो आलिम किधर है, आलिम अब देख लिए कितने बड़े आलिम है, क्या हाल हुआ उनका, जिहालत की आखिरी मंजिल पर है, आखिरी सीढ़ी पे पस्तियों में पड़े हुए, जबान का मसला तो नहीं हुआ, बस पढ़ाने वाला होना चाहिए। हर जगह का ये कायदा है, स्कूल में आके उस्ताद किताबें दे दे, लो भाई किताबें आगे पढ़ो, किताब काफी नहीं होती ना, कैसे होगी, एक मौलिम 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 चाहिए ना। और भाई जैसा मौलिम होगा वैसी तालीम देगा, नींद तो नहीं आ रही किसी को, या मैं ऐसी तकरीर कर रहा हूं, अल्लाह उठ गए बस, मैं उधर नहीं देख रहा जिधर मैंने कहा है, क्योंकि इज्जत नफ्स का मामला है, कोई साहब थके हुए होंगे बेचारे सारे दिन के और मेरी खुश्क तकरीर होती है उनको नींद आ गई, उठ गए सब उठ गए माशाल्लाह। सलावत भेजिए एक बार और मोहम्मद आले भाई। यार नहीं बेटा, अगर नारा लगाना है तो सही से लगाओ, पता चले कि नारा। या ठीक है ना, जज़ाकअल्लाह, अल्लाहुम्म सल्लि अला मुहम्मद। बस चलिए, मौलिम जरूरी है ना, मौलिम के बगैर कैसे पढ़ेगा भाई, मौलिम के बगैर कैसे पढ़ेगा। हर किताब के लिए मौलिम है। जो किताबें स्कूल में पढ़ते हो उसमें कितने मसाइल हैं भाई, प्राइमरी की किताबों में प्राइमरी के मसाइल हैं, सेकेंडरी की किताबों में सेकेंडरी के मसाइल हैं, हायर एजुकेशन में हायर एजुकेशन के मसाइल होंगे, यही है ना, मेडिकल की किताबों में मेडिकल के मसाइल हैं, इंजीनियरिंग की किताबों में इंजीनियरिंग के मसाइल हैं, और अकाउंटेंसी अब तो पता नहीं कितनी शाखें बनती चली गई, हमारे जमाने तो आर्ट साइंस और कॉमर्स तीन होता था भाई, अब तो पता नहीं क्या क्या ATCT CGPT ATPT KT CAT MAT BAT। एक जगह मैं जा रहा था, मैं हैरान हो गया कि लिखा हुआ क्या है इसने भाई, इतने सारे क्लासेस और कोर्सेज लिखे हुए थे वहाँ, मेरा ख्याल है कोई डेढ़ दर्जन के करीब, A to Z पूरी उसके अंदर आ गई थी जनाब, पूरी अल्फ़ाबेट्स आ गए थे अंग्रेजी के, मालूम हुआ कि ये सब कोर्सेज हैं, सर्टिफिकेट्स हैं और डिग्रियाँ हैं, ये सब लिखी हुई हैं, ये सारे हमें तो नहीं पता महाराज, क्योंकि ज़माना आगे बढ़ा, तनकीद नहीं कर रहा मैं, जमाना आगे बढ़ रहा है ना, स्पेशलाइजेशन, क्या कहते हैं स्पेशलाइजेशन, तखस्सुस होता जाएगा, लिहाजा वही पढ़ाया जाए कि भाई बाकी चीजें फालतू ना पढ़ो, इंटर के बाद जिस चीज की जरूरत है वो पढ़ो, ऐसे ही है ना, मैं सही कह रहा हूं ना कि भाई ऐसे भाई इसको पढ़ो, उधर वक्त क्यों जाया करो, तुम्हें ये बनना है ये पढ़ो, ये बनना है ये पढ़ो, समझ में आ रही है हमारी बात, ऐसे ही है ना, लॉयर बनना है जाओ उसमें लॉ की बातें होंगी, सारे कवानीन होंगे, उस पर अमल हो या ना हो पढ़ना तो पड़ेगा ना, झूठ बोलने के लिए भी पढ़ना पड़ेगा, आइनदान बनना है आइन पढ़ो, ताकि कैसे इसकी कान मरोड़ा जाए, कैसे इसकी नाक फोड़ी जाए, कैसे आइन की आंख फोड़ी जाए, कैसे इसकी गर्दन तोड़ी जाए, है ना, जैसे माशाल्लाह होता है हमारे यहाँ, तो पढ़ना तो पड़ेगा ना, तो वही चीज पढ़नी है ना, वही चीज पढ़नी पड़ेगी, सारे उलूम तो नहीं है, इंजीनियर को इंजीनियरिंग यूनिवर्सिटी में जाने के बाद मेडिकल पढ़ाया जाएगा क्या, तो पागल है क्या, क्यों मेडिकल पढ़ाएंगे तुझे हम, नहीं है ना, तो ऐसी किताब जिसमें अव्वलीन और आखरीन का हर इल्म मौजूद हो, हर इल्म साबिकीन का अव्वलीन और आखरीन, ला रतबिन वला याबिसिन इल्ला फी किताबिन मुबीन, कोई खुशको तर ऐसा नहीं जो हमने इस किताब में ना रखा। तो माबूद किताब तूने भेज दी तिबियान ले कुल्ले शैन कहकर कि हर शय का बयान हमने इसमें कर दिया, और मौलिम नहीं भेजा तो फायदा भेजने का भाई, गिला बनता है फिर, अल्लाह से शिकवा तो बनता है, जब इकबाल कर सकता है तो भाई हम भी कर सकते कि माबूद ये कैसे मुमकिन है कि इसमें सारा अव्वलीन और आखरीन खुशकोतर का हर चीज का इल्म इसमें है और मौलिम है नहीं, मौलिम है नहीं, खुद ही पढ़ लो, कहां से पढ़ लेंगे, अभी मैंने मिसाल दी ये वाली किताबें तो पढ़ नहीं सकता खुद, जिसमें कायनात के उलूम आलमीन के उलूम कैसे पढ़ेगा भाई, चाहिए ना मौलिम का, मौलिम भेजा है ना, जिस पर किताब भेजी उनका नूर पैगंबर खत्मी मरतब भेज दिया, देखिए साथ दीजिएगा मेरा, खत्म कर रहे हैं मजलिस, एक जगह तक पहुंचा के मतलब को छोड़ेंगे ताकि तशनगी ना रहे आज की हद तक, ऐसे ही है ना, भेज दिया मौलिम बताएगा, अच्छा मौलिम को सारा इल्म दिया है या थोड़ा दिया है, थोड़ा नहीं दिया, कैसे हो सकता है कि कुरान भेज रहा है नाजिल फरमा रहा है और कुछ मतलब रसूल से छुपा लिया, कहीं अल्लाह के रसूल ने कहा कि ये जो फला आयत आई है माज़ल्ला इसका मुझे नहीं मालूम, ऐसा है कहीं नहीं ना, उसूल के खिलाफ है ना, कि एक निसाब तरतीब दिया जाए और उस्ताद को वो निसाब आता ही ना हो, कैसे हो सकता है, नहीं हो सकता ना कि निसाब पढ़ाया जाए किसी स्कूल में कॉलेज में और उस्ताद कहते भाई ये निसाब मुझे नहीं आता खुद ही पढ़ लो, कैसे होगा, नहीं हो सकता ना, तो जब मौलिम भेजा है बकौल आपके नूर भेजा है तो सारा इल्म उसके सीने में है कि नहीं, हर इल्म, यहीं से लैलतुल कद्र का मसला हल हुआ, क्या था قرآن مجید نازل ہوا ہے 23 سال میں, ہے نا, کتنے سال میں نازل ہوا ہے؟ نزل الفرقان علی عبده لیکون للعالمین نذیرا, جہاں بھی اس باب تفعیل آیا ہے نزل نزل نزل, تھوڑا تھوڑا کر کے نازل کیا. کیا کیا؟ تھوڑا تھوڑا کر کے نازل کیا. اور دو یا تین مقامات پہ انا انزلنا, جہاں انزلنا آ گیا ہم نے ایک دفعہ نازل کیا. اب تضاد ڈھونڈنے والے ڈھونڈ لیں گے نا, کہیں گے بھائی یہ کیا بات ہوئی, ایک بار فرما رہا ہے پروردگار تھوڑا تھوڑا کر کے نازل کیا, ایک بار فرما رہا ہے ایک دفعہ نازل کیا, یہی تو راز ہے. آج تک جو تلاش کر رہے ہیں لوگ شب قدر, شب قدر, ہر آدمی کہتا ہے شب قدر میں قرآن نازل ہوا. کون سی شب قدر تھی؟ مکے کی تھی یا مدینے کی تھی؟ مدینے کی تو کسی رات تو صحابی گواہ ہوتے کہ ہاں آج کی رات پورا قرآن آیا, اللہ کے رسول نے بھی نہیں بتایا, مگر شب قدر ہے. تو یہ نزول تدریجی الگ ہے جو 23 سال میں تھوڑا تھوڑا کر کے نازل ہوا, اور نزول دفعی وہ ایک دفعہ قرآن جو لوح محفوظ سے قلب رسول پر منتقل ہوا تھا. یہ قلب رسول پر جو منتقل ہوا تھا یہ کہاں, یہ کسی کو نہیں معلوم, یہاں ہوا کہ وہاں ہوا, ہمیں کیا معلوم کہاں ہوا. اگر علی نہ ہوتے تو ہمیں تو کچھ بھی نہیں معلوم ہوتا. اگر یہ نزول دفعی نہ ہوتا, لوح محفوظ سے قلب رسول پہ منتقل نہ ہوا ہوتا, تو علی کبھی بھی کعبے سے آنے کے بعد قرآن کی تلاوت نہیں کر سکتے تھے. یا علی کی قرآن کی تلاوت نے بتایا کہ نزول تدریجی الگ ہے, نزول دفعی الگ ہے. جو قلب معصوم پہ منتقل ہوا لوح محفوظ سے وہ قرآن الگ. سمجھ میں آ گئی بات؟ یہیں پہ روکتا ہوں تاکہ یہ ایک مطلب یہاں تک پورا ہو جائے. انشاءاللہ زندگی رہی, بھول بھی جاؤں تو یاد دلا دیجیے گا, کل یہیں سے شروع کریں گے. اب آئیے 11 ہجری, 28 صفر, جو ہمارے برادران تاریخوں میں ابھی تک ان کے یہاں گڑبڑ ہے, ہو بہرحال جو بھی ہو, 11 ہجری کا آغاز, نور کو اللہ نے بلا لیا, نور کو اللہ نے بلا لیا, لقاء اللہ سے پیوست. باقی کیا چیز رہ گئی؟ کتاب. بھائی آپ فرما رہے ہیں کہ نور پیغمبر کی ذات ہے, پیغمبر کا بلاوا آ گیا, پیغمبر رخصت ہو گئے, باقی کیا رہ گئی؟ کتاب. قرآن میں کہیں ہے کہ ہم نور کو بلا لیں گے کتاب چھوڑ دیں گے؟ کہیں ہے؟ کوئی ناسخ منسوخ, کوئی متشابہ, وہ کم تو ہو نہیں سکتی, کوئی متشابہ کہیں تو ہو کہ جہاں یہ بیان کیا گیا ہو کہ جو دو چیزیں بھیجی ہیں ان میں سے ایک بلا لوں گا. نہیں, قیامت تک جاری ہے کہ نہیں حکم, یعنی جب تک کتاب ہے نور ہونا چاہیے. کتاب کا وجود بتا رہا ہے کہ دو چیزیں بھیجی ہیں, میں نے نور بھیجا ہے اور کتاب. جب تک کتاب ہے معلم کی ضرورت ہے کہ نہیں ہے؟ بس اسی کتاب نے بتایا کہ جب تک میرا وجود ہے ایک نہ ایک معلم رہے گا, چاہے ظاہری طور پہ رہے چاہے پردہ غیب میں رہے, نور رہے گا, نور رہے گا. بس ختم کر دی, ختم کر دی میں نے آج کی مجلس, یہی سے انشاءاللہ ربط دے دیں گے کل کی گفتگو کو. بابی مطلب مکمل نہیں ہوا آج کا, اب اس میں بہت ساری چیزیں ہیں, لیکن بہرحال وقت پیش نظر ہے. بس عزیز کیوں کہتے ہیں؟ دیکھیے معلم محافظ جسے اللہ نے بھیجا ہے وہ صرف معلم نہیں ہے بلکہ وہ کتاب کا محافظ بھی. کل بھی ایک مطلب پیش کریں گے, اس کا تمہید آج مصائب کے مصائب کی تمہید بناتے ہوئے اس کو پیش کر دیتے ہیں کہ قرآن مجید میں ارشاد ہوا نا, انا نحن نزلنا الذکر و انا له لحافظون, بے شک ہم نے اس ذکر کو نازل کیا ہے اس قرآن کو, اور ہم اس کی حفاظت بھی کرنے والے. سنت الہی یاد رکھیے گا, سنت الہی یہ ہے کہ جب اللہ کی پسند کا فعل ہونا تو اللہ اس کو اپنی طرف پلٹاتا ہے, یہ میرا فعل ہے, یہ میرا فعل ہے, اللہ اپنی طرف پلٹاتا ہے. مثال قرآن مجید میں مثال لے لیجئے, وما رمیت اذ رمیت ولکن اللہ رما, حبیب جب یہ کنکریاں مار رہے تھے آپ نے تھوڑی ماری, ہم نے ماری ہیں, ہے نا. ید اللہ فوق ایدیہم, یہ جو بیعت شجرہ ہو رہی تھی, یہ جو ہاتھ پہ ہاتھ رکھے جا رہے تھے, ان سب کے ہاتھوں پر جو ہاتھ ہے وہ اللہ کا ہاتھ ہے. بھائی اب جا کے خود تلاش کر لو کہ سب سے اوپر کس کا ہاتھ تھا, نہیں سمجھ میں آئے تو لقب ڈھونڈ لینا کہ ید اللہ کہتے کس کو ہیں, سمجھ. چلیے اب بھی نہیں سمجھ میں آیا اور آگے لے چلتے ہیں آپ کو, دو تین وہ سورہ زوحہ جو آپ سنتے رہتے ہیں مجالس, وقت نہیں لیں گے, ایک منٹ میں گزر جائیں گے. الم یجد کا یتیمن فاوا ووجد کا ذالن فہدا ووجد کا عائلن فاغنا, سنتے رہتے نا, ہم نے آپ کو یتیم پایا تو کیا پناہ نہیں دی, امان نہیں دی, آغوش نہیں دی, سہن نہیں دیا, آنگن نہیں دیا, گھر نہیں دیا, آخر یہ کس کی پناہ ہے جسے اللہ اپنی پناہ قرار دے رہا ہے. الم یجد کا یتیمن فآوا, آپ کو یتیم پایا. اب سمجھ میں آیا ابو طالب کا مقام, کہ ابو طالب رسول کو پناہ دے اپنے گھر میں تو اللہ کہتا ہے ہم نے دی. ووجد کا عائلن فاغنا, ہم نے آپ کو تنگ دست پایا, مالی طور پہ کمزور پایا. ووجد کا عائلن فاغنا, تو کیا ہم نے آپ کو غنی نہیں کر دیا, بے نیاز نہیں کر دیا, تو یہ کس کا مال ہے جسے اللہ اپنا مال قرار دے رہا ہے. اس لیے پاک و صاف مال کریں گے, اس پہ بھی بات, مال خدیجہ پہ بھی بات کریں گے. آئیے اب سمجھ میں آ گیا, بس یہ کس کی حفاظت ہے جسے اللہ اپنی حفاظت قرار دے رہا ہے. ایسے تھوڑی قرآن نازل ہو گیا اہل بیت کے گھر میں, وہ جانتا ہے کہ اس کے محافظ کون ہے. نو کے سنا پہ کوئی سر تلاوت کرتا نظر آ جائے تو سمجھ لو یہ اعلان ہے کہ حسین کی حفاظت اللہ کی حفاظت. نو کے سنا پہ تلاوت کر کے بتا رہا ہے کہ قیامت تک کے لیے اس قرآن کے محافظ ہم ہیں, قرآن ہمارے گھر میں نازل ہے, ہمیں وحی کا معدن اور مخزن, ہمارا گھر ہے وحی کا مرکز. انشاءاللہ زندگی رہی, کل یہاں سے بات کو لے کر گا چل. یہ ہے وہ حفاظت کا وعدہ اللہ سے اور اس کے رسول سے جو حسین پورا کرنے کے لیے آج کربلا میں وارد ہوئے. آج بہت ساری باتیں انشاءاللہ آہستہ آہستہ آپ کے گوش گزار کریں گے, لیکن آج وہ دو محرم کس نے روکا, کسی نے نہیں روکا حسین کو. حسین کو جب ہر کے, کل ذکر کریں گے انشاءاللہ زندگی رہی ہر کا, جب ہر نے روکا ہے راستہ تو آخر میں یہی طے پایا تھا نا کہ ٹھیک ہے کوئی تیسرا راستہ اختیار کرتے, نہ کوفہ نہ شام, تیسری طرف چلتے. یہ کربلا پہنچے ہیں حسین تو کربلا میں روکا نہیں گیا تھا, حسین کی سواری رک گئی تھی, حسین کی سواری رک گئی, یہیں آنا چاہتے تھے. حسین نے پہلے ہی کہہ دیا تھا کہ میں اپنی وعدہ گاہ کی طرف جا رہا ہوں, میں اپنی وعدہ گاہ کی طرف جا رہا ہوں. حسین جانتے تھے کہ زمین, یہ وہ زمین ہے جس کی نشاندہی کر چکے تھے نا اللہ کے رسول, کر چکے تھے صفین سے واپس پلٹتے ہوئے مولا کائنات کر چکے تھے نا نشاندہی. آپ سنتے بھی رہتے ہوں گے, پڑھا بھی ہوگا یقیناً, صفین سے واپسی میں کربلا کی نشاندہی کی تھی حسین, کہ یہاں پاک ترین لوگوں کا خون بہایا جائے, یہ وہ زمین ہے جان. لیکن پھر بھی ظاہری طور پہ حجت قائم کرنے کے لیے آپ نے, کہتے ہیں کہ سات سواریاں بدلی ہیں, یہ ہے روایات, کوئی سواری آگے نہیں بڑھتی تھی. جانتے حسین یہ کیا ہے کہ آس پاس کوئی قبیلہ آباد ہے, بتایا گیا بنی اسد, بلاؤ بنی اسد کے. اچھا بنی اسد کے قبیلے کی بھی بڑی تاریخ ہے, یہ ہمیشہ بنی ہاشم کا ساتھ دیتے رہے ہیں. ہاں ان میں سے کچھ ادھر بھی رہے, باقی بھی ہوئے, جیسے بنی ثقیف کے مختار ادھر تھے اور باقی وہ حجاج بن یوسف بھی ثقفی تھا. بنی اسد کی اکثریت جو تھی وہ ہمیشہ بنی ہاشم کا ساتھ دیتی تھی, ہاشمیوں کا ساتھ دیتے تھے مارکوں میں. तो बनिया सद का बोलाओ, बनिया सद के लोगों को बुलाया कि तुम्हारी जमीन है, कि मैं जमीन खरीदना चाहता हूँ तुमसे, जमीन मुझे बेचो, ये इतना हिस्सा है, कता निशानदेही की, का आप फर्जंद रसूल हैं, हम आपको हिबा करते देते। का नहीं नहीं मैं खरीदना चाहता हूँ, सौदा करो, मामला करो। मामला हुआ, आखिर कीमत तय पाई 60,000 दिरहम। हुसैन ने 60,000 दिरहम हवाले के किबाला लिख दिया गया, ये जमीन हुसैन के हवाले जमीन। हुसैन ने जमीन खरीद ली, ऐलान कर दिया कि ये मेरा घर है, मैं किसी की जमीन पर नहीं आया, ये मेरी जमीन, ये मेरा इलाका है, मैं अपने घर में हूं, मैंने खरीद लिया इस इलाके को। खरीदने के बाद, अच्छा उससे पहले आप एक चीज जानते हैं ना, मैं उसकी वक्त नहीं लेना चाहता था, लेकिन आपको याद है ना कि हुसैन ने ये जमीन खरीदने का इरादा कब जाहिर किया था, जब किसी ने चुपके से कहा था इसका नाम करबला है, और नाम बताए थे, मारिया, दश्ते नवा, शब्तुल फरात, ना मालूम क्या 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 नाम बताए थे, लेकिन जब करबला बताया तो हुसैन ने कहा बस ये हमारी मंजिल है, यही हमारी सवारियों के ठहरने की जगह, यही हमारे खेमे लगेंगे, यही हम कत्ल किए जाएंगे, यहीं से उठाए जाए, यहीं से उठाए जाए। बस खरीद ली जमीन 60,000 दिरहम और जमा किया अपने औरतों बच्चों को, सबको बुला लो, अब तो सब शौक में भी आ गए ना, सबके फर्जंद रसूल तशरीफ लाए, जमा कर, कहा कि देखो जमीन मेरी हो गई, मैंने खरीद ली, अब तुम्हें हिबा करता हूं, तीन शर्तों के साथ हिबा करता हूं, तुम्हारे हवाले करता हूं। देखो कुछ दिनों के बाद हम कत्ल कर दिए जाएंगे, मार दिए जाएंगे इस जमीन पर, हमारे दुश्मन, हमारे कातिल अपने कुश्ते दफनाएंगे, हमारे लाशों को बेकफन छोड़कर चले जाएंगे, सुपुर्द लहद भी नहीं करेंगे। देखो ऐसा करना, हमारे लाशों को दफना देना, हमारे लाशों को दफना दे, पहली शर्त। दूसरी शर्त, इस जमीन पर खेती बाड़ी ना करना। देखिए हुसैन को कितना ख्याल है, 1400 साल पहले आपका ख्याल किया है, आज तक करबला में खेती बाड़ी नहीं होती, बाहर दूर अतराफ, अब तो करबला पूरा सूबा बन गया ना, उधर होती है, इस जगह पे नहीं होती। हाँ वो खूबसूरती के लिए फूल दरख्त लगा दिए जाए वो अलग बात, नहीं हो सकती, क्यों? अगर जरात होती और जायरीन जाते फसलों को रौन देते ना, जायरीन तो सारा साल जाएंगे ना, सर्दी में जाएंगे, गर्मी में जाएंगे, बहार में जाएंगे, खिजा में जाएंगे, उनके लिए तो हुसैन है, मौसम की तो कोई परवाह नहीं जायरीन को, हर मौसम में जाते नहीं जाते, जाएंगे कि नहीं जाएंगे। लिहाजा शर्त रख दी, क्या कि मेरे जायरीन पे कोई फसलों को उजाड़ने का इल्जाम ना लगा है। जरात वादा ले लिया, जरात ने पहली शर्त थी लाशें दफना हो गए, दूसरी शर्त जरात, तीसरी शर्त, कदम कदम पे हुसैन अपने शियों को याद कर रहा है, अपने शियों। देखो कुछ मुद्दत गुजरने के बाद हमारे चाहने वाले हमारी कब्रों की जियारत के लिए, हुसैन हुसैन काश ये तेरे चाहने वाले जो आज करोड़ की तादाद में कर बोला जा, कल तेरे साथ करबला में होते तो यूं खेमों को आग ना लगती। हुसैन याद कर, देखो मेरे हमारे चाहने वाले हमारी कब्रों की जियारत के लिए आएंगे, उनको 3 दिन मेहमान रखना, 3 दिन मेहमान रखना, उनकी खिदमत करना। कैसे निभाते हैं वादा करबला वाले, 3 दिन क्या, पहली मुहर्रम से शुरू है उनकी मेहमानदारी, इस वक्त भी 1.5 करोड़ आदमी पहुंचा हुआ है करबला में आशूर के लिए, समझ में आई हमारी बात, और चेहलुम तक ये सिलसिला जारी। उनको शौक होता है, शौक कि किस तरह हुसैन के जायर की खिदमत में अपना घर का सारा सामान निकाल के लाके रखते, आप देखते हैं, आप जानते हैं मुझसे अच्छी तरह, वादा किया हम करेंगे आपके जायरीन की खिदमत के। फिर पहली शर्त की तरफ वापस पलटे, देखो याद रखना हमारे लाशें जरूर दफनाना। हुसैन की तसल्ली नहीं हुई, कहा अपनी खवातीन को बुलाओ, खवातीन आ गई, कहा देखो मैं जानता हूँ दहशत का माहौल होगा, खौफ का माहौल होगा, तुम्हारे मर्द शायद डर जाएं, तो देखो तुम चादरें पहनकर आना, हमारे लाशें दफनाना। खवातीन ने वादा कर लिया, बच्चों को बुलाया, तसल्ली नहीं हुई हुसैन की, छोटे छोटे ये मासूम बच्चे अपने चारों तरफ बिठा लिए हुसैन, और मैं चश्मे तसव्वुर से देख रहा हूं جیسے حسین کسی بچے کو پیار کر رہے ہیں, کسی کے سر پہ ہاتھ پھیرے, اور ممکن ہے کچھ بچوں کو اپنے زانوں پر بٹھا بھی لیا. ایک منظر ہے جو میرے ذہن میں آتا ہے, میرے تصور میں آتا ہے منظر. اور پھر ان بچوں کو پیار کرتے کرتے حسین فرماتے کہ دیکھو بچو, اگر تمہارے ماں باپ ڈر جائیں نا تو تم تو چھوٹے چھوٹے ہو, تم بچے ہو, تمہیں کوئی کچھ نہیں کہے گا. تم گھروں سے نکلنا, اپنے ننے ننے ہاتھوں سے ایک ایک مشت خاک اٹھا کے ہمارے لاشوں پر ڈال دیں. اتنا اہتمام کیا حسین, جانتے تھے حسین کیا ہوگا. اور عزیزو یہی ہوا, عاشورا گزرا, چلے گئے عمر سعد کا لشکر چلا گیا, خالی ہو گیا کربلا کا میدان, صرف شہدا کے لاشے اور سب سے نمایاں حسین کا بے سر کا پامال شدہ لاش. ایسی خوفناک جنگ دیکھ رہی تھی. بنی اسد کے لوگ گھروں میں بند تھے, دروازے نہیں کھولتے تھے, ڈر کے مارے کوئی نکلتا نہیں تھا گھر سے. جب خوف طاری ہو تو پھر یہ حال ہوتا ہے قوموں کا, گھر سے کوئی نہیں نکلتا تھا. عورتیں جبا ہوئی, بھائی چلے گئی فوج, چلی گئی, سب چلے گئے. وعدہ کیا تھا مردوں نے لاشا دفنائیں گے حسین کا, اپنے مردوں سے جا کے کہا چلو فرزند زہرا کا لاشا تو دفناؤ. مردوں نے کہا بیٹھ جاؤ گھروں میں, ابھی دیکھا نہیں کیا ہوا, کیا چاہتی ہو بیوہ بنا دی جاؤ, کیا چاہتی ہو یتیم بنا دی جاؤ, تمہارے مرد قتل کر دیا, بیٹھ. سمجھ گئی عورتیں کہ مردوں میں ہمت نہیں ہے, مردوں کی ہمت ختم ہو گئی. جمع ہوئی, ہم نے بھی تو وعدہ کیا تھا فرزند زہرا سے کہ آپ کا لاشا دفنائیں گے. بچوں کو جمع کیا, تم نے بھی وعدہ کیا تھا, بچوں کو ساتھ لیا, چھوٹے چھوٹے بچے, خواتین کدال بیلچے لے کے جب کربلا کی طرف مقتل کی طرف روانہ ہوئے, اب مردوں کی غیرت جاگی. مردوں نے ہتھیار سجائے کہ یہ تو بڑی ذلت کا مقام ہوگا رہتی دنیا تک کہ ہمارے ہوتے ہوئے ہماری عورتیں میدان میں جا کے لاشیں دفنائیں. ہتھیار سجا کے دوڑے کہ اب تو دونوں طرف موت ہے, وہ ذلت کی موت سے یہ تلوار کی موت اچھی ہوگی. اپنی اپنی عورتوں کا ہاتھ پکڑا, بیٹھو گھروں میں, ہم فرزند زہرا کا لاشا دفنائیں گے. عزاداروں آج تک میں نے وہ منظر دیکھا ہے, میں وہاں اس تاریخ پہ گیا تو نہیں ہوں 11 یا 12 محرم کے, لیکن میں منظر دیکھا ہے اور پڑھا بھی بہت ہے تاریخوں میں کہ آج تک بنی اسد کا قبیلہ اسی شان سے آتا ہے, اسی شان سے آتا ہے, آگے آگے مرد, پیچھے پیچھے عورتیں, سب سے پیچھے بچے, کدال پاوڑے پاوڑے ان کے کاندھوں پر ہوتے ہیں, آوازیں دیتے ہوئے آتے ہیں, اے نل حسین, اے نابنا الحسین, اے حسین کہاں ہے, اے حسین کے بیٹو کہاں ہو, دیکھو ہم اپنا وعدہ پورا کرنے کے لیے آئے ہیں, ہم تیرے لاشے کو دفنانے کے لیے. لعنت اللہ علی القوم الظالمین وسيعلم الذين ظلموا أيام قليلا.